नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। सरकारले आगामी 2084 निर्वाचन गर्नुपर्नेछ। विशेष गरी निर्वाचन आयोगले आगामी वर्ष दुई तहको निर्वाचन गर्नुपर्ने अवस्था देखिएको छ, प्रदेश र स्थानीय तहको। र यो निर्वाचन गर्नुपर्ने दायित्व निर्वाचन आयोगले लिइरहँदा यसको तयारीका लागि निर्वाचन आयोग लागि सकेको छ। र विशेष गरी केही दिन अघि निर्वाचन आयोगले पूर्णता पाएको छ, प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त हुनुभएको छ। यो नियुक्ति भइसकेपछि निर्वाचनको पाटोमा गर्नुपर्ने कामहरूमा निर्वाचन आयोग लागि नै सकेको छ। यद्यपि 2084 कहिले निर्वाचन गर्ने भन्ने सन्दर्भमा मिति तय त भइसकेको छैन, तर 2084 चाहिँ दुई तहको निर्वाचन गर्नुपर्ने देखिन्छ। अब यसको तयारीका लागि अब अहिले विदेशमा रहेका नेपालीहरूले पनि मतदानको व्यवस्था गर्नु पर्यो भन्ने सन्दर्भहरू विषयहरू उठि नै रहेको छ। सँगै निर्वाचनलाई चाहिँ सूचना प्रविधि मैत्री बनाउने सन्दर्भका कुराहरू पनि आइरहेको छ। निर्वाचन आयोगले नयाँ पदाधिकारी पाइसकेपछि आगामी वर्ष गर्नुपर्ने निर्वाचनको तयारी, जति पनि निर्वाचनसँग सम्बन्धित विषयहरू उठेका छन् यसलाई सम्बोधन गर्न आयोगले गर्न खोजेका कामहरू, गर्नुपर्ने कामहरू लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बा। डाक्टर साहब,
हजुर,
स्वागत छ, यहाँलाई स्वागत छ। अब 2084 निर्वाचन आयोगलाई निर्वाचन दुई तहको निर्वाचन गर्नुपर्ने सम्भावना जुन खालको छ, त्यो त्यसका लागि यहाँहरू अब तयारीमा लागिसक्नु भएको छ। यहाँहरूले जिम्मेवारी सम्हाल्नु भएको केही दिन भएको छ र यो जिम्मेवारी सम्हालेपछि यहाँहरूले निरन्तर रूपमा काममा लागिनै रहनु भएको छ। अब यो सन्दर्भमा 2084 गर्नुपर्ने निर्वाचनको सन्दर्भ छ, अब यहाँहरूले आफ्नो जिम्मेवारी सम्हालिसकेपछि कसरी अगाडि बढ्दै हुनुहुन्छ?
धन्यवाद। यस्तो छ, अब हामीले हाम्रो निर्वाचन आयोगमा अब आयुक्तहरू सबैजना अहिले पूर्ति भइसक्नु भएको छ, नेतृत्व पनि नयाँ आउनु भएको छ। अबको टिमलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी भनेको जुन अब निर्वाचन आयोगले गर्नुपर्ने आफ्नो जुन संवैधानिक बाट संविधानबाट प्राप्त गरेको जुन जिम्मेवारी छ त्यो आफ्नो ठाउँमा छ, होइन? चुनाव गराउने, निष्पक्ष चुनाव गराउने, विश्वसनीय चुनाव गराउने त्यो त छँदैछ, त्यसमा त्यो रेगुलर प्रक्रियामा रहन्छ। तर अहिलेको सन्दर्भमा, अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो एउटा ठुलो चुनौती अथवा जिम्मेवारी र हामीलाई कुराहरू गर्दा, सबैसँग कुरा गर्दा बुझ्दा पनि अब इन्क्लुसिभनेस चाहिँ हामीले बढाउनु पर्ने देखिन्छ। हाम्रो चुनावमा समावेशिता एउटा मुद्दाको विषय बसेको लिएर लामो समयसम्म भयो। विदेशमा थुप्रै नेपालीहरू हुनुहुन्छ जो चाहिँ योग्य मतदाताहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले कसरी आउँदा चुनावहरूमा चाहिँ सहभागी गर्न गराउन सक्छौँ भन्ने हाम्रो एउटा ठुलो अभियान जस्तो रूपमा हामीले लिएका छौँ। त्यसै सन्दर्भमा हामीले हिजो एउटा निर्णय गऱ्यौँ र त्यो निर्णय अनुसार दुईटा समितिहरू गठन भएका छन् जसले अनुसन्धान गरेर अध्ययन गरेर कानुनी प्रावधानहरूमा हामीले के गर्नुपर्छ र प्रविधि प्रयोग गरेर विदेशमा रहनुभएका योग्य मतदाताहरू र बसाइसराई गरिराख्नु गर्नुभएका नेपालभित्र रहनुभएका योग्य मतदाताहरू प्लस यो चुनावको दौरानमा खटिनुहुने निजामती कर्मचारी, जङ्गी, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी नेपाल लगायत अन्य व्यक्तिहरूले पनि आफ्नो भोट गर्ने जुन एउटा मताधिकार हामीलाई संविधानले दिएको छ त्यो कसरी हामी सुनिश्चित गर्न सक्छौँ, समावेशी हुन सक्छौँ भन्ने हाम्रो चाहिँ अहिले चिन्ताको विषय पनि छ। त्यसै हुनाले हामीले यो अध्ययनहरू सुरु गर्दैछौँ।
अब यो विषय अहिले मात्र उठेको होइन, अघिल्ला निर्वाचनहरूमा पनि यो विषय उठ्ने गरेको थियो, तर यो व्यवस्था चाहिँ सम्भव भएको छैन अहिलेसम्म. अब यो किन अब यो विषय यसरी उठिराख्दा पनि अब यो भनौँ न यो विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने सन्दर्भ उनीहरूले मतदान गर्न पाउने सन्दर्भ यो किन अलि व्यवहारमा चाहिँ कार्यान्वयनमा जटिलता भएर किन भइरहेको छ अब कसरी सहज हुन्छ त्यो
मलाई त के लाग्छ भने यो प्रक्रिया जुन हामीले अवलम्बन गर्नुपर्ने देखिन्छ त्यो प्रविधिमा आधारित छ एउटा कुरा. मैले प्रविधि भन्दाखेरि सूचना प्रविधि मात्रै रहेन सिस्टम प्रणालीका कुराहरू गरिराखेको छु. जस्तो पोस्टल प्रणाली भयो हाम्रो हुलाक प्रणालीको कुरा छ, त्यसपछि टेक्नोलोजी प्रणालीका कुराहरू छन् अथवा हाइब्रिड प्रणालीका कुराहरू पनि छन्. अब यो सबै प्रणालीमा केही कम्प्लेक्स हुनसक्छ भन्ने कुराहरूको एउटा निर्णयकर्ताहरूलाई पोलिसी मेकरहरूलाई एउटा अन्डरस्ट्यान्डिङ नभएको पनि हुनसक्छ अथवा समग्रमा भन्ने हो भने यो गर्नै पर्छ भन्ने दृढ इच्छा शक्ति जसरी अहिले देखिएको छ सायद त्यो पहिला नहुनु पनि नभएको पनि हुनसक्छ विभिन्न कारणहरूले गर्दा. तर अहिलेसम्म यो दौरानमा नियुक्ति प्रक्रिया चलेदेखि नै हामीले आफ्नै ढङ्गले गरेका अनुसन्धानहरूबाट पनि के देखिन्छ भने नेपाल जस्तो राष्ट्रले चाह्यो भने कुनै न कुनै प्रकारका विधिहरू अप्नाएर हामी गर्न सक्छौँ भन्नेमा चाहिँ हामी निश्चिन्त छौँ. कहिलेदेखि गर्न सक्छौँ भन्नेमा मात्रै हाम्रो अलिकति कन्सर्नको विषय छ किनभने कानुनलाई पनि हामीले परिवर्तन गर्नुपर्ने हुन्छ. नवीनतम प्रविधि प्रयोग गर्न पाउने भन्ने निर्वाचन कानुनमा छ तर हुलाकबाट मतदान गर्न पाउनु भन्ने सुविधा मैले कानुनमा कहीँ पनि देखिनँ. त्यस हुनाले केही कानुनहरूलाई हामीले गर्नुपर्छ र अहिले हामीले हामीभन्दा अगाडि प्रक्रियामा गएका कानुनहरूमा पनि समानुपातिकमा मात्रै गर्ने भन्ने खालका कुराहरू पनि रहेछन् त्यसलाई पनि करेक्ट गर्नुपर्छ भन्ने मलाई लाग्छ. मेरो व्यक्तिगत विचार चाहिँ के हो भने अबका दिनमा हामीले यसलाई यत्तिकै छोड्नु हुँदैन. चरणबद्ध रूपमा पहिला अध्ययन गरेर चरणबद्ध रूपमा यसलाई हामीले पाइलट टेस्टिङ गरेर त्यसका चाहिँ इस्युहरूलाई रिजल्भ गरेर विश्वासको मात्रा बढाएर र आगामी दिनहरूमा हामीले यो प्रयोग गर्नुपर्छ भन्नेमा चाहिँ म दृढ छु र आयोगको होल टिम पनि यो मसलामा दृढ छ. हामीलाई हामीले एक्लै गर्ने होइन चुनाव, चुनाव सरकारले पनि गराउने हो, चुनाव राज्यले पनि गराउने भए हुनाले राज्य सरकार सबै तर्फबाट हामीले अहिले हामीले सामान्य जीवहरूसँग भेटघाटमा पनि हामीले त्यस किसिमका चाहिँ उहरू समर्थनहरू हामीले पाएका छौँ. जसरी पनि तपाईँहरूले यो लोकतान्त्रिक मताधिकारका कुराहरू छन् यसलाई कसरी चाहिँ तपाईँहरूले समावेशी गराउन सक्नुहुन्छ त्यसमा ध्यान दिएर काम गर्नु होला भन्ने हामीलाई चाहिँ निर्देशन छ. त्यस हुनाले अब पछाडि के भयो भन्नेमा जानुभन्दा पनि हामीले अब अगाडि कसरी हेर्नुपर्छ भन्ने कुरा बढी महत्वपूर्ण हो जस्तो मलाई लाग्छ.
तर अब आयुक्तजी अब विद्युतीय मतदानमा त हामीले यसको अभ्यास त गर्न सकेका छैनौं, हामी पुरानै तरिकाले कागजमा मतदान गरेर यो अभ्यास गरि नै रहेका छौं. अब यो सन्दर्भमा विदेशमा रहेका नेपालीहरूलाई मतदान गराउने सन्दर्भ अब पूर्ण रूपमा चाहिँ सूचना प्रविधिमा निर्वाचनलाई लग्ने सन्दर्भमा कति चुनौती देख्नुहुन्छ यहाँ
विद्युतीय मतदान सम्बन्धमा?
हजुर, यसको त अभ्यास हामीले गर्न नसकिरहेको सन्दर्भमा अब विदेशमा रहेका नेपालीहरूलाई चाहिँ सूचना प्रविधिको माध्यमबाट मतदान गराउने सन्दर्भ लगायतका यी जुन खालका यो आधुनिक सन्दर्भका कुराहरू यहाँहरूले उठाइरहनु भएको छ नि, कति चुनौतीपूर्ण छ?
होइन, चुनौती त धेरै ठुलो छ, चुनौती धेरै ठुलो छ. तर हामीले हाम्रै जीवनमा हेऱ्यौँ भने हामी सबैले कुनै न कुनै चुनौती ठुला ठुला चुनौतीहरू सामना गरिरहेका हुन्छौँ तर हामी पार लगाउँछौँ. ह्युम्यानिटीले मानवताले ठुला ठुला चुनौतीहरूलाई ओभरक्रस गरेर आएको उदाहरण हामीसँग प्रशस्तै छ. एकैचोटि गर्न सकिन्न भन्ने चाहिँ हामीलाई रियलाइजेसन छ. उदाहरणको लागि नेपालमा इलेक्ट्रोनिक भोटिङ मसिनको प्रयोग भएको 13 वर्षभन्दा बढी भइसक्यो. नेपालकै चुनावमा पनि यो काठमाडौँकै क्षेत्र नम्बर 1 पनि इलेक्ट्रोनिक भोटिङ मसिनको प्रयोग भइसकेको अवस्था हामीसँग छ. प्लस 13 वर्षदेखि नेपालमै बनेका इलेक्ट्रोनिक भोटिङ मसिनहरू विभिन्न सङ्घ संस्थाहरूले राजनीतिक पार्टीका भातृ सङ्गठनहरू प्रोफेसनल सङ्घ संस्थाहरूले यो मसिनहरू प्रयोग गरेर उहाँहरूले टेस्टेड छ, टेक्नोलोजी हामीसँग उपलब्ध छ. अब पहिलाको इलेक्ट्रोनिक भोटिङ मसिन चाहिँ ट्रस्ट सजिलैसँग गर्न सकिन्न भन्ने धेरैलाई लाग्थ्यो किनभने अब म इन्जिनियर ब्याकग्राउन्डबाट आएको हुनाले त्यो कुरा मैले बुझ्छु, त्यो फर्मवेयरभित्र गएर बस्ने कुरा हो. तर मतदातालाई चाहिँ मैले देख्न पाइनँ भन्ने हुने भावनाले अहिले यो प्रणालीमा चाहिँ एउटा भिजुअल एङ्गल पनि जोडिएको हुन्छ। त्यसो हुनाले मतदाताले कहाँ भोट गर्यो भन्ने कुरा अहिले त स्क्रिनमै देख्न पाइन्छ, त्यसपछि त्यसलाई प्रिन्ट आउट निकालेर ब्यालट बक्समा पनि हाल्न पाइन्छ। त्यसो हुनाले मतदाता सुनिश्चित हुन सक्नुहुन्छ कि यो इलेक्ट्रोनिक भोटिङ मसिन हाम्रै छिमेकी देश भारतमा पनि सञ्चालन भएको धेरै वर्ष भइसक्यो, थुप्रै देशहरूले गर्नुहुन्छ। अब यो विभिन्न प्रविधिहरूको प्रयोग गरेर भोटिङ गर्ने संसारमा धेरै देशहरू छन्, 164 देशहरू छन्। यो देशले कुनै न कुनै प्रकारको प्रविधि प्रयोग गरेर अथवा प्रणाली प्रयोग गरेर आफ्ना विदेशमा भएका नागरिकहरूलाई, अन्तर बसाइसराई गरेका नागरिकहरूलाई भोटिङ अलाउ गरेको अवस्थाको अनुसन्धान हामीसँग छ। इन्टरनेसनल आइडिया भन्ने संस्थाले गरिसकेको छ, हाम्रै चाहिँ नीति अनुसन्धान प्रतिष्ठानहरूले गरिसक्नु भएको छ होइन। त्यस हुनाले चुनौतीलाई चाहिँ मैले बुझ्छु, तर हुँदै असम्भव भन्ने कुरा चाहिँ म देख्दिनँ। यो सम्भव छ, तर यो सम्भव कसरी गर्नुपर्छ भन्ने हाम्रो चाहिँ अनुसन्धानका उद्देश्य चाहिँ गर्न सकिन्न अथवा गर्न के हो भन्ने भन्दा पनि गर्न सकिन्छ भन्ने बुझाइ हाम्रो छ, तर कसरी गर्दा हामीले यसलाई विश्वासिलो तरिकाले, ट्रस्टवर्दी तरिकाले, पारदर्शी तरिकाले गर्न सक्छौँ भन्ने चाहिँ बुझाइमा हामी क्ल्यारिटी अझै खोजिरहेको हुनाले हामी त्यतातिर लागेको अवस्था छ। इन्टरनेट भोटिङ चाहिँ जुन इस्टोनियाले मात्र गरिरहेछ र केही देशले जस्तो तपाईँको फिलिपिन्स भयो, मेक्सिको भयो, यी देशहरूले इन्टरनेट भोटिङ गरे विदेशीमा, विदेशमा भएका नागरिकहरूको लागि, तर त्यो एकदमै महँगो छ होइन, एकदमै महँगो प्रविधि हो र त्यति महँगो प्रविधि हामीले भित्राउन सक्छ कि सक्दैन भन्ने इस्यु पनि हामीसँग छ। त्यसको जुन पर भोटरको कस्ट हुन्छ द्याट इज भेरी एक्सपेन्सिभ, हामी जस्तो देशको लागि त्यो साह्रै महँगो हुन आउँछ। अहिले रिसेन्टली भएको चुनावको उदाहरण जुन मलाई चाहिँ एकदमै आइ एम भेरी इम्प्रेस्ड कि हाम्रो छिमेकी मित्र राष्ट्र बङ्गलादेशले चाहिँ सूचना प्रविधि प्रयोग गरेर पोस्टल भोटिङ मार्फत 12,00,000 बढी आफ्ना नागरिकहरूलाई चाहिँ त्यसबाट चाहिँ समावेशीमा लग्यो। करिब करिब 5-6 लाख चाहिँ विदेशमा भएका बङ्गलादेशी नागरिकहरूले भोट गरे र आन्तरिक बसाइसराई गरेकाहरूले पनि त्यसबाट 5-6 लाखले भोट गरे। यसरी 12,00,000 नागरिकहरूले भोट गर्ने अवसर प्राप्त गर्नुभयो। त्यो चाहिँ हाम्रो लागि एकदम मिल्ने किसिमको माटो सुहाउँदो यो हाइब्रिड प्रणाली हो भन्ने मेरो बुझाइ छ। त्यसमा अपरेसनलको कसरी त्यो अपरेसनल हुन्छ तल्लो स्तरमा त्यो मैले बुझ्न चाहिँ बाँकी छ, तर समग्रमा हेर्दाखेरि चाहिँ एउटा क्युआर कोड जेनेरेट गरेर, एप डेभलप गरेर क्युआर कोड जेनेरेट गरेर मतदाताले त्यसमा सजिलैसँग पोस्टलको भोटिङ मार्फत प्रविधि र पोस्टल भोटिङ गरेर गर्नेको चाहिँ पाइयो। त्यो त उनीहरूले असम्भव भन्ने कुरा छैन, कसरी जानुपर्छ भन्नेमा मात्रै। जस्तो उदाहरणको लागि हामीले आउने निर्वाचनमा, स्थानीय निर्वाचनमा मेयर उपमेयरहरूको चुनावमा मात्रै पनि हामीले इलेक्ट्रोनिक भोटिङ मसिन प्रयोग गर्ने हो कि भन्ने कुराहरू पनि छन्। त्यसै गरिकन अन्तर बसाइसराईका लागि मात्रै गर्ने हो कि भन्ने कुराहरू पनि छन् होइन। अब इलेक्ट्रोनिक भोटिङ मसिनमा स्थानीय फेरि सबै हामी हाल्न सक्दैनौँ त्यो मतपत्र, किनभने मत लोगो जुन छ त्यो चाहिँ हामी हाल्न सक्दैनौँ छाप, किनभने त्यो सिस्टमले त्यो सपोर्ट गर्दैन। हाम्रा मत उम्मेदवारहरू त धेरै छन् त, हामी सब गर्न सक्दैनौँ। त्यसको लागि सायद बङ्गलादेशको मोडल चाहिँ उचित हुन्छ कि भन्ने कुराहरू पनि छन्। त्यसमा हामीले 30 दिनभित्र केही न केही प्रस्ताव चाहिँ हामी तयार गर्छौँ र त्यो प्रस्ताव तयार गरेको चाहिँ हामीले नेपाल सरकारलाई बुझाउनेछौँ।
अब निर्वाचन पनि महँगो हुँदै गयो, अब यसरी निर्वाचन गराइराख्नु पर्दा सरकारको बजेट पनि धेरै खर्च हुने अवस्था पनि छ। अब अहिलेको सन्दर्भमा संघीय निर्वाचन, संघीय तहको निर्वाचन भयो, अब प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्नेछ आगामी वर्ष। अब यसरी हेर्दा निर्वाचनलाई चाहिँ सस्तो, चाहिँ कम खर्चमा चाहिँ निर्वाचन सम्पन्न गर्ने उपायहरू चाहिँ यहाँहरूसँग, अब नयाँ पदाधिकारी भएर यहाँहरू निर्वाचन आयोगमा जाँदै गर्दा त्यो सन्दर्भमा यहाँहरूको अवधारणा चाहिँ कस्तो छ?
एउटा के भने, अहिलेको कन्टेक्स्टमा डिजिटल युगमा अब हामी निर्वाचन भन्दा पनि डिजिटल निर्वाचनका कुराहरूतर्फ हामी हिँड्नुपर्छ। त्यसको सुरुवात हामीले आजैबाट गर्नुपर्छ, आउने निर्वाचनबाट गर्नुपर्छ। हामीलाई निर्वाचन प्रणालीमा सञ्जय दृष्टिको आवश्यकता छ भन्ने कुराहरूमा हामी एकदमै पूर्ण रूपमा विश्वस्त छौँ। त्यसको लागि अहिलेको परिप्रेक्ष्यमा प्रविधि नै हाम्रा चाहिँ साधन हुन्, सूचना तथा सञ्चार प्रविधि साधन हुन् जसले हामीलाई त्यो सञ्चय दृष्टि प्रदान गर्छ र त्यो सूचना तथा साधनलाई हामीले सही ढङ्गले प्रयोग गर्यौँ भने खर्च जुन छ त्यो हामी घटाउन सक्छौँ भन्नेमा पनि छु म। होइन आइटीको प्रयोग गरेर अथवा आइसिटीको प्रयोग गरेर पेपरमा लाग्ने खर्चलाई हामीले 50% भन्दा बढी कम गर्न सक्छौँ र इलेक्ट्रोनिक भोटिङ मसिन, इन्टरनेट भोटिङ, आइटी असिस्टेन्ट पोस्टल भोटिङका मार्फतबाट पनि हामीले जुन कागजमा एउटा इलेक्सन साइकलमा 3,000 करोड जति खर्च हुन्छ होल प्रोसेसमा, त्यसलाई हामीले 50% पनि झार्न सक्यौँ भने सुरुमा लगानी अलिकति होला तर अपरेसन कस्ट चाहिँ हाम्रो प्रत्येक चुनावमा कम हुँदै जान्छ र इलेक्ट्रोनिक भोटिङ मसिनले त एउटा 2 साइकलमा अथवा 3 साइकलमा चाहिँ त्यो कागजमा हुने, कागजका अपरेसनमा हुने, त्यसका लजिस्टिक सपोर्टमा लाग्नुपर्ने, प्रिन्टिङमा लाग्नुपर्ने कस्टहरू चाहिँ त्यसले घटाएर हामीलाई हितव्ययितातर्फ लाग्छ भन्नेमा चाहिँ म एउटा इन्फर्मेसन सिस्टमको विद्यार्थीको हिसाबले र प्रशासनिक एडमिनिस्ट्रेसनमा मैले काम गरेर प्रोजेक्ट बनाएर लागू पनि गरिसकेको हिसाबले म निश्चिन्त छु कि हामीले प्रविधिलाई सही ढङ्गले प्रणाली सही प्रणालीहरू लिएर आएर लागू गर्न सक्यौँ भने हाम्रो मितव्ययिता कम हुन्छ।
त्यसो भयो हजुर, अब त्यसो भयो अब आगामी निर्वाचनमा चाहिँ जसरी अघिल्ला निर्वाचनहरूमा खर्च बढ्दै गएको थियो त्यो चाहिँ कम हुने देखिन्छ, यहाँहरू त्यसको तयारीमा लाग्नु भएको छ, कम खर्चमा चाहिँ निर्वाचन सम्पन्न होइन
सही भन्नुभयो, किनभने हामीले अब कागजै चाहिन्छ भन्ने जस्तो भनौँ न हामीले अहिले ब्याङ्किङ प्रणालीमा पेमेन्टमा त हामी कागजी प्रक्रियाबाट त निस्किसक्यौँ नि, होइन हामी धेरै कुराहरूबाट कागजी प्रक्रियाबाट बाहिर निस्किसकेका छौँ, यो त नेपाल त एउटा सक्सेसफुल इक्जाम्पल हो नि त, यो डिजिटल रेभोल्युसनमा नेपाल जस्तो ग्लोबल साउथको एउटा देश जोसँग यस्ता रिसोर्सेसहरूको कमी छ, तर हामीमा एउटा रेजिलियन्सी के छ भने हामी प्रविधिलाई राम्रोसँग बुझ्न सक्छौँ र प्रयोग गर्न सक्छौँ, होइन केही फ्लहरू होलान् नेचुरली त्यो टेक्नोलोजीमा केही न केही फ्ल हुन्छ होइन, तर हामीले त गरेर देखाइसक्यौँ नि त ब्याङ्किङ प्रणालीका कुराहरू भए, गभर्नेन्सका कुराहरू भएमा हामीले यो राम्रो गरिसकेका छौँ, अझै गर्न सक्छौँ भन्ने पनि छ। हाम्रा कम्पनीहरू नेपालमा रहेका कम्पनीहरूले आउटसोर्स मार्फत कतिपय देशहरूलाई चाहिँ यही यो इलेक्ट्रोनिक भोटिङ अथवा इन्टरनेट भोटिङ अथवा यससँग सम्बन्धित प्रणालीहरूमा काम गरिरहेका कम्पनी 10 भन्दा बढी कम्पनी हुनुहुन्छ नेपालभित्रै, उहाँहरूले विदेशीका लागि चाहिँ यो प्रणालीहरूलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर काम गरिराख्नु भएको अवस्था छ। त्यस कारण आगामी दिनहरूमा हामीले सबै स्टेक होल्डरहरूसँग बसेर स्टेक होल्डरहरूको छलफल मार्फत सबैको कुरा सुनिसकेपछि अनि हामीले एउटा प्रस्ताव चाहिँ सरकारलाई गर्ने हो, उद्देश्य भनेको समावेशिता नम्बर 1, नम्बर 2 खर्च कटौती, यो 2 मेजर प्रायोरिटी हुन्। त्यसका लागि हामीले अहिले तत्कालीन रूपमा प्रिलिमिनरी हामीलाई बुझाइ के हो भने कानुनमा परिवर्तनको आवश्यकता छ, अब हिचकिचाउनुपर्ने आवश्यकता छैन, अहिले सरकार जुन मनस्थितिमा छ हिचकिचाउनुपर्छ भन्ने मलाई लाग्दैन, होइन त्यस हुनाले मलाई के लाग्छ भने अहिलेको परिस्थितिमा हामीले कानुनमा सबै कुराहरूलाई चाहिँ गर्न पाउनुपर्छ भन्ने राख्ने, तर त्यसलाई एकैचोटि गर्न सकिन्न, हाम्रा रिसोर्सले साथ दिन्न, पाइलटिङ गर्दै जाने, चरणबद्ध रूपमा गर्दै जाने, एउटा निश्चित साइकल पछाडि त्यसपछि यसलाई चाहिँ फुल फ्लेजेडमा लग्न सक्ने हाम्रो क्षमता अभिवृद्धि हुन्छ भन्ने मलाई लाग्छ।
त्यसो भए अहिलेका विद्यमान निर्वाचन सम्बन्धी कानूनहरू छ यसको चाहिँ संशोधन परिमार्जन आवश्यक छ,
गर्नुपर्छ गर्नुपर्छ, हामीले इन्टिग्रेटेड त्यो केही समय अगाडि प्रस्तावित भएको छ त्यो कानूनहरू पनि हेऱ्यौँ, एकीकृत निर्वाचन प्रणालीहरू गर्नुपर्नेहरू प्रस्तावहरू त्यसमा धेरै राम्रा छन्, खालि एउटामा चाहिँ यो समानुपातिकलाई मात्रै भन्ने रहेछ, मलाई चाहिँ के लाग्छ भने अबको दिनमा हामीले त्यसरी लिमिटेड सोच राखेर जान आवश्यकता छैन, कानुनमा हामी कुनै पनि प्रविधिहरू लगाएर कानुन निर्वाचन गर्न सक्छौँ भन्ने खुला राखौँ, कुनै पनि निर्वाचनमा गर्न सक्छौँ भन्ने खुला राखौँ, हाम्रा रिसोर्सेसले साथ दियो र सबै स्टेक होल्डरले इन्क्लुडिङ राजनीतिक दललाई पनि विश्वास लाग्यो कि हामीले भनेका कुराहरू चाहिँ मताधिकार सुनिश्चित हुन्छ, कुनै किसिमको बदमासी हुन्न भन्ने भयो भने त मलाई लाग्छ उहाँहरू पनि अगाडि आउनुहुन्छ, होइन सबै राजनीतिक दलका चाहिँ यदि म्यानिफेस्टोहरू हामीले पढ्छौँ भने यो सेक्टरलाई पनि अब हामी इग्नोर गर्न सक्दैनौँ भन्ने खालका कुराहरू त उहाँहरूको डकुमेन्टेसनमा पढ्नै पाइन्छ नि, त्यस हुनाले स्टेक होल्डरहरूको सहमतिमा निर्वाचन आयोग अगाडि बढ्छ भन्ने चाहिँ मेरो विश्वास छ।
अब निर्वाचन आयोगलाई अर्को चुनौती पनि छ, मतदान जुन खस्ने जुन खालको प्रतिशत छ यसलाई चाहिँ बढाउनु पर्ने चुनौती छ, विगतको निर्वाचनमा हेर्दा 60-62% मतदान भएको छ होइन सरस्वती हेर्दा चाहिँ त्यो अनुपातमा अब जति भनौँ न जति धेरै प्रतिशत मतदान भयो त्यति नै निर्वाचन प्रतिको विश्वसनीयता त्यो विश्वव्यापी रूपमा हुने गर्दछ। अब अहिले उठिरहेको विषय विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने सन्दर्भ छ, यो लागू भएमा यसको प्रतिशत पनि बढ्ने देखिन्छ। सँगै अब अन्य विभिन्न कारणहरू पनि छन् जसले चाहिँ मतदान चाहिँ को प्रतिशत चाहिँ घटिरहेको छ, बढ्न सकिरहेको छैन। अब यो सन्दर्भमा चाहिँ यहाँहरू चाहिँ कसरी अगाडि बढ्नुहुन्छ?
यस्तो छ, मतदानमा मत जुन खस छ त्यो खस कम किन खस्यो भन्ने वास्तवमा एउटा आफै नै एउटा अनुसन्धानको विषय हुनसक्छ भन्ने मलाई लाग्छ। के कारणले योग्य नागरिकहरूले भोट गर्न सक्नुहुन्न? अब नेपालमा करिब करिब विभिन्न रिपोर्टहरू छन्, 20% जति योग्य नागरिकहरू चाहिँ आन्तरिक बसाई सराईमा छन् भनेर रिपोर्टहरूमा पढ्न पाइन्छ। अब उहाँहरूले आफ्नो जिल्लामा बटनमा गएर जहाँ उहाँको नामावली छ त्यहाँ गएर भोट हाल्ने भनेको त्यो खर्च बिहोर्नुपर्ने हुन्छ, होइन 10-20 हजारसम्म खर्च गर्नुपर्छ भन्ने कुराहरू मैले विभिन्न व्यक्तिहरूसँग को अन्तर्क्रियामा यो सुनेको छु। अब म त काठमाडौँवासी भएँ, म त हिँडेर जान्छु, मैले भोट गर्छु, मैले त खर्च गर्न परेन, होइन समय दिने मात्रै हो, त्यसको कमिटमेन्ट दिने हो कि म त्यो दिन जान्छु जसरी पनि जान्छु भन्ने हो। तर जुन जिल्लाबाट 20% बसाई सराई गरेर बस्नु भएको छ, आफ्नो रिमोट ठाउँमा जानु पर्यो, दुर्गम ठाउँमा जानु पर्यो भने त उहाँहरूले कस्ट आफैले बिहोर्नु पर्यो नि त। त्यसै कारण पनि हाम्रो एउटा पक्ष के हो भने त्यस कारणले पनि जुन मत खस छ त्यो कम छ भन्ने एउटा एङ्गल त्यो भयो। त्यसको लागि हामीले कुनै एउटा प्रणाली विकास गर्न सक्यौँ र उहाँहरूलाई पनि हामीले इन्क्लुड गर्न सक्यौँ त्यो माध्यम मार्फत भने त त्यो भोट त उहाँले इजिली दिनुहुन्छ, होइन? विदेशतिर हामीले हेऱ्यौँ भने उदाहरणको लागि मैले अमेरिकामा म 5 वर्ष बसेँ, त्यहाँ पढेँ, पिएचडी गरेँ, मैले त्यहीँ देखेको। दोस्रो कुरा नर्वे पनि मैले म त्यहाँ पनि पढाउँथेँ, त्यहाँ पनि मैले देखेको, होइन? मान्छेहरूले स्ट्रिटको ठाउँ ठाउँमा राखिदिएको हुन्छ, खुरखुर गएर भोट गर्छन्, कुनै समस्या छैन, होइन? हामीले यही किसिमका कुराहरू पनि हुनसक्छ भोलि विदेशका नागरिकहरूको लागि पनि पोस्टल भोटिङ मार्फतै भए पनि एम्बेसीमा राखौँ, नियोगहरूमा राखौँ, हाम्रा चाहिँ कूटनीतिक नियोगहरू छन् या उनीहरू टोकिएका व्यक्तिहरू छन् या कुनै यस्तो ठाउँमा राखौँ जहाँ बढीभन्दा नेपालीहरू आएर चाहिँ त्यहाँ योग्य नेपालीहरू जुन योग्य छन् है योग्य छन् तीहरू आएर चाहिँ त्यहाँ भोट गर्न सकौँ, चाहे ती विद्यार्थी हुन् चाहे रोजगारीका लागि गएर बाहिर काम गरेर प्रोफेसनलहरू हुन् उहाँहरूले भोट गर्न सकुन् भन्ने यो ठुलो कुरा त हो जस्तो मलाई लाग्दैन। त्यसको लागि हाम्रा चाहिँ संयन्त्रहरूमा कमिटमेन्ट हुनु पर्यो, यो दृढ इच्छा शक्ति हुनु पर्यो। त्यो गर्न सक्यौँ भने त्यो जुन कम मत खसिरहेछ त्यो कम मत स्वाभाविक रूपमा त्यो प्रतिशत बढेर आउँछ।
हुन्छ हुन्छ त आयुक्तजी, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं निर्वाचन आयोगका निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बा, विशेष गरी निर्वाचन आयोगले नेपाली विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने सन्दर्भ सँगै निर्वाचन प्रक्रियालाई थप समय अनुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउने सन्दर्भमा विभिन्न गृह कार्यहरू अगाडि बढ़ाएको छ, यिनै विषयमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।